दिन भर 3 जनवरी शुक्रवार, मैं हूं आदर्श राठौर। इराक में अमरीकी हवाई हमले में ईरान के शक्तिशाली सैन्य कमांडर जनरल कासिम सुलेमानी की मौत। मध्य पूर्व में बढ़ा तनाव। सुलेमानी की मौत के बाद कच्चे तेल के दामों में उछाल, क्या भारत पर भी होगा असर?
इन्फ्लेशन को भी बढ़ावा मिलेगा, ट्रांसपोर्टेशन ऑफ वेजिटेबल्स, फ्रूट्स और रेलवे, जो भी प्राइवेट ट्रांसपोर्ट है पे भी काफी असर होगा।
और विवेचना में आज याद करेंगे आधुनिक नाट्य साहित्य को नई दिशा देने वाले मोहन राकेश को।
किसी की बदजुबानी या किसी की बात वो नहीं सुनते थे, रेजिग्नेशन अपनी जेब में रख के घूमते थे कि किसी ने कोई बात की तो रिजाइन करके रख दूंगा।
लेकिन पहले विश्व समाचार।
बीबीसी समाचार कमलेश मठेनी से। अमरीकी कार्रवाई में ईरान की कुद्स फोर्स के प्रमुख कासिम सुलेमानी के मारे जाने के बाद मध्य पूर्व में तनाव बढ़ गया है। ईरान ने बदले की धमकी दी है और जानकार भी मध्य पूर्व में और तनाव बढ़ने की आशंका जता रहे हैं। इसराइल में भी सेना अलर्ट पर है। इसराइल के प्रधानमंत्री बिन्यामिन नेतन्याहू ग्रीस का दौरा बीच में ही छोड़कर लौट रहे हैं। उन्होंने स्थिति की समीक्षा के लिए सैन्य जनरलों की बैठक बुलाई है। वहीं अमरीका का कहना है कि वो युद्ध नहीं चाहता, लेकिन अपने लोगों को खतरे में देखकर चुप भी नहीं रह सकता है। पूर्वी ऑस्ट्रेलिया में आग के खतरे को देखते हुए प्रशासन ने हजारों लोगों से इलाका खाली करने की अपील की है। बढ़ते तापमान और तेज हवाओं के चलते इस हफ्ते के अंत तक आग के और बढ़ने की आशंका है। जंगलों में लगी आग में सोमवार तक कम से कम 8 लोगों की जान चली गई है। नौसेना के 2 जहाज मालाकुटा शहर से हजारों लोगों को सुरक्षित बाहर निकालने की कोशिश कर रहे हैं। इस बीच ऑस्ट्रेलिया के प्रधानमंत्री स्कॉट मॉरिसन ने आने वाले हालात को लेकर आगाह किया है।
This is a ferocious fire that is still out there and the climatic conditions are going to be very difficult to contain that in the
अब भी वहां भीषण आग लगी हुई है और मौसम को देखते हुए 24 से 48 घंटों में स्थिति और मुश्किल हो सकती है, इसलिए इलाका खाली करने का संदेश बेहद महत्वपूर्ण है। इस स्तर की आग को बहुत भयानक कहा जाता है, खासकर कि साल के इस समय जब बारिश भी ना हो जो ऐसी विशाल आग को काबू में कर सकती है। ये थे ऑस्ट्रेलिया के प्रधानमंत्री स्कॉट मॉरिसन के शब्द। आप सुन रहे हैं बीबीसी समाचार। उत्तर प्रदेश की एक अदालत ने 2 सामाजिक कार्यकर्ताओं सदफ जफर और एसआर दारापुरी को जमानत दे दी है। उन पर नागरिकता संशोधन कानून के विरोध प्रदर्शन के दौरान हिंसा भड़काने के आरोप लगे हैं। सदफ जफर कांग्रेस कार्यकर्ता भी हैं और फिल्म अभिनेत्री भी रह चुकी हैं। 77 वर्षीय एसआर दारापुरी एक रिटायर्ड आईपीएस अधिकारी हैं। कार निर्माता कंपनी निसान के पूर्व अध्यक्ष कार्लोस गोन के जापान से भागने के मामले में एक वीडियो सामने आया है। वीडियो में दिख रहा है कि अपने घर में नजरबंद कार्लोस गोन बेहद आसानी से अकेले चुपचाप घर से निकल गए हैं। उसके बाद वो जापान छोड़कर लेबनान चले गए। उन पर जापान में वित्तीय दुराचार का मामला चल रहा था और वो जमानत पर बाहर थे। माना जा रहा है कि कार्लोस गोन ने ओसाका शहर में एक एयरपोर्ट से लेबनान के लिए फ्लाइट ली थी। तुर्की की एक निजी जेट कंपनी एमएनजी ने शिकायत दर्ज कराई है कि कार्लोस गोन की भागने में मदद के लिए उनके हवाई जहाज का अवैध तरीके से इस्तेमाल किया गया। दक्षिण अफ्रीका के जिस फोटो जर्नलिस्ट का 3 साल पहले सीरिया में अपहरण कर लिया गया था, वो अब घर लौट आए हैं। शिराज मोहम्मद नाम के फोटो जर्नलिस्ट का जब अपहरण किया गया तो वो अलेप्पो शहर से 1 किलोमीटर दूर स्थित एक अस्पताल में थे। ये अस्पताल दक्षिण अफ्रीकी चैरिटी संस्थान गिफ्ट ऑफ गिवर्स का था। शिराज पिछले साल एक वीडियो में नजर आए थे जिसमें वो एक हथियारबंद शख्स के सामने बोल रहे थे। पिछले महीने गिफ्ट ऑफ गिवर्स ने कहा था कि शिराज मोहम्मद अपहरणकर्ताओं की कैद से किसी तरह भागने में सफल हो गए हैं। सीरिया में गृह युद्ध के दौरान कई विदेशी पत्रकारों का अपहरण किया गया था। इनमें से कई अपहरण चरमपंथी संगठन इस्लामिक स्टेट ने किए थे। चीन में स्वास्थ्य अधिकारियों ने कहा है कि वुहान शहर में फैले एक रहस्यमयी वायरल निमोनिया के स्रोत की जांच की जा रही है। इस वायरस से अब तक 44 लोग संक्रमित हो चुके हैं, इनमें से 7 लोग गंभीर हालत में हैं। अधिकारियों ने इस संक्रमण के कई संभावित स्रोतों को पहले ही खारिज कर दिया है, जिनमें इन्फ्लुएंजा और सामान्य सांस की बीमारियां शामिल हैं। वुहान पुलिस ने इस वायरस को लेकर झूठी अफवाह फैलाने के आरोप में 8 लोगों को सजा भी दी है। बीबीसी समाचार।
बीबीसी हिंदी के कार्यक्रम दिन भर में आपका स्वागत है। मैं हूं आदर्श राठौर। आप ये प्रसारण रेडियो के साथ साथ bbchindi.com और मोबाइल ऐप पर भी लाइव सुन रहे हैं। कार्यक्रम में सबसे पहले बात इराक में हुए अमेरिका के हवाई हमले की, जिसमें ईरान के सबसे शक्तिशाली सैन्य कमांडर जनरल कासिम सुलेमानी की मौत हो गई। इसके साथ ही ईरान और अमेरिका के बीच लंबे समय से चला आ रहा तनाव और बढ़ गया है। अमेरिका का कहना है कि यह कार्रवाई जरूरी थी, मगर इराक ने और ईरान ने इसे अंतर्राष्ट्रीय आतंकवाद करार दिया है और ईरान ने तो बदला लेने की भी बात कही है। इस घटना के बाद मध्य पूर्व में तनाव पैदा हो गया है। इस पूरे घटनाक्रम और इसे लेकर अंतर्राष्ट्रीय जगत की प्रतिक्रियाओं को लेकर जानकारी दे रही हैं बीबीसी संवाददाता सिंधु वासिनी।
روز جمعه و در پی حمله هوایی نیروهای متجاوز و تروریست آمریکایی در نزدیکی فرودگاه بغداد
آج صبح ایرانی ٹی وی چینل پر یہ سماچار سنایا گیا کہ بغداد ایئرپورٹ کے پاس امریکہ کے حملہور اور آتنکوادی بلوں کے حملے میں میجر جنرل قاسم سلیمانی نہیں رہے۔ اس کے بعد ایران کے لوگ بڑی سنکھیا میں تہران اور انیہ شہروں میں اکٹھا ہو گئے اور امریکہ کے خلاف ریلیاں نکالی۔ اس حملے میں سلیمانی کے ساتھ کتائب حزب اللہ کے کمانڈر ابو مہدی المہندس بھی مارے گئے۔ جیسے ہی ان کی موت کی گھوشنا ہوئی، بغداد کے تحریر چوک پر اکٹھا ہوئے کچھ لوگوں نے خوشی منائی۔ امریکی رکشا وبھاگ کی طرف سے بیان میں کہا گیا ہے کہ امریکی راشٹرپتی کے نردیش پر ودیش میں رہ رہے امریکی سینی کرمیوں کی رکشا کے لیے قاسم سلیمانی کو مارنے کا قدم اٹھایا گیا ہے۔ جنرل سلیمانی ایران کے پرمکھ سینی ادھیکاری اور ابھرتے ہوئے نیتا تھے، مگر امریکہ نے انہیں اور ان کی قدس فورس کو سینکڑوں امریکی ناگرکوں کی موت کا ذمہ دار بتاتے ہوئے آتنکوادی گھوشت کیا ہوا تھا۔ ایران کے سروچ دھارمک نیتا آیت اللہ علی خامنئی نے ایران میں 3 دن کا شوک گھوشت کرتے ہوئے کہا کہ اس حملے کے اپرادھیوں سے گمبھیر بدلہ لینے کا انتظار ہے۔ ایران کے ودیش منتری جواد ظریف نے اسے انتراشٹری آتنکواد قرار دیتے ہوئے امریکہ کو اس کا خامیازہ بھگتنے کے لیے تیار رہنے کی چیتاونی دی ہے۔
اقدام امریکہ بدون تردید ایک اقدام تروریسم دولتی است۔
امریکہ کا قدم صاف طور پر سرکار سمرتھت آتنکواد ہے۔ یہ عراق کی سمپربھوتا کا الگھن ہے۔ ان لوگوں کی ہتیا کی گئی ہے جنہوں نے اپنا پورا جیون دمن، آتنکواد، کرورتا اور چرمپنتھ سے لڑنے میں سمرپت کر دیا۔ یہ تھے ایران کے ودیش منتری جواد ظریف کے شبد۔ سلیمانی کو پشچم ایشیا میں ایرانی گتیویدھیوں کو چلانے کا پرمکھ رننیتیکار مانا جاتا رہا ہے۔ وہ لمبے سمے سے قدس فورس کا نیتتو کر رہے تھے جو سیدھے دیش کے سروچ نیتا آیت اللہ علی خامنئی کو رپورٹ کرتی ہے۔ عراق کے پردھان منتری عبد المہدی نے بغداد کے ہوائی اڈے پر ہوئے حملے کو آکرامک کارروائی اور اپنے دیش کی سمپربھوتا کا الگھن بتایا ہے۔ انہوں نے یہ بھی کہا کہ اس حملے سے امریکہ نے عراق میں سینکوں کی اپستھتی کی شرطوں کا بھی الگھن کیا ہے۔ سلیمانی کی موت کو لے کر ایران کے قریبی سمجھے جانے والے دیشوں نے امریکہ کی آلوچنا کی ہے۔ سیریا نے امریکہ پر ہنسا بھڑکانے کا آروپ لگایا ہے۔ روس نے ایرانی جنتا کے پرتی سہانوبھوتی جتائی ہے تو چین نے سبھی پکشوں سے سنیم اور ایک دوسرے کی سمپربھوتا کے سمان کی اپیل کی ہے۔
بی بی سی سنواداتا سندھو واسینی بتا رہی تھیں کہ کیسے ایران کے سہیوگی دیشوں نے امریکہ کی آلوچنا کی ہے۔ سلیمانی ایران کے لیے کتنے اہم تھے اس کا اندازہ اسی سے لگایا جا سکتا ہے کہ ان کی موت کی خبر آنے کے فوراً بعد امریکہ کے راشٹرپتی ڈونلڈ ٹرمپ نے امریکہ کے راشٹریہ جھنڈے کی تصویر ٹویٹ کی۔ امریکہ میں اس پورے گھٹناکرم کو کس طرح سے دیکھا جا رہا ہے یہ بتانے کے لیے بی بی سی سنواداتا ونیت کھرے واشنگٹن سے ہمارے ساتھ جڑ چکے ہیں۔ ونیت، کیا راجنیتک پرتکریائیں آئی ہیں ابھی تک اس ایئر اسٹرائک کو لے کر؟
دیکھیے، جب میں آپ سے بات کر رہا ہوں اور جب سے یہ اٹیک ہوا ہے اور تب سے امریکہ میں اس کو لے کر زبردست بحث چل رہی ہے کہ اس کا امریکہ میں اور خاص کر اس علاقے میں، اس ریجن پر کیا اثر پڑے گا۔ دو تین باتیں کہی جا رہی ہیں۔ ایک تو اس کی تلنا اسامہ بن لادن کو جس طرح سے مارا گیا اس سے کی جا رہی ہے، اس طرح کا سٹیپ بتایا جا رہا ہے جو ٹرمپ سپورٹرز ہیں اور جو اور سپورٹرز وہ کہہ رہے ہیں کہ ڈونلڈ ٹرمپ نے ایک بہت ہی اتہاسک کام کیا ہے اور کافی بریو سٹیپ ہے۔ لیکن ان کے جو کرٹکس ہیں وہ اسے الیکشن سے جوڑ کر دیکھ رہے ہیں۔ آپ کو پتا ہوگا کہ ہاؤس آف ریپرزینٹیٹو نے ڈونلڈ ٹرمپ کو امپیچ کر دیا ہے، معاملہ جانا نیکسٹ لاجیکل سٹیپ ہے وہ سینٹ کی طرف جائے گا اور الیکشن سیزن چل رہا ہے، نومبر میں چناؤ ہونے ہیں، تو اس سے جوڑ کر دیکھا جا رہا ہے کہ ٹرمپ اپنے سپورٹرز کو ایک بمپ اپ سپورٹ کو بمپ اپ کرنے کی کوشش کر رہے ہیں۔ تیسرا اسے جو کہا جا رہا ہے کہ امریکہ جو ایک نیتی رہی ہے پچھلے کچھ سمے سے کہ جو افغانستان عراق جیسے یدھ سے باہر کھینچنا, وہاں سے اپنے آپ کو الگ کرنا, تو کیا یہ لیٹسٹ جو حملہ ہے اس سے واپس کہیں اس وار کی طرف, اس ریجن میں جو انسٹیبلٹی ہے اس کو لے کر سکت نہ ہو جائے, سکن نہ ہو جائے؟ ان کاموں کو لے کر ڈیبیٹ ہو رہی ہے کہ آخر کیوں کیا گیا, کیسے ہوا, کس طرح کا انٹیلیجنس اویلیبل تھا, اور اس کا امریکہ میں یہاں پر سیکیورٹی بڑھا دی جا رہی ہے, اس کو لے کر بات ہو رہی ہے یہاں پر.
جی بہت بہت شکریہ ونیت کھرے بتا رہے تھے کہ کیونکہ چناؤ ہونے والے ہیں, راشٹرپتی چناؤ جلد ہی, تو اس سے بھی جوڑ کر اس کو دیکھا جا رہا ہے وہاں پر. سلیمانی جس قدس فورس کا نیتریتو کرتے تھے وہ ایران کے ریولیوشنری گارڈز کا حصہ ہے. قدس فورس کا مقصد دیش کی اسلامک ویوستھا کی حفاظت کر کے وہاں کی جو نیمت سینا ہے اس کے ساتھ ستہ کا سنتولن بنانا تھا. 11 سالوں سے بھی ادھک سمے سے سلیمانی اس فورس کا نیتریتو کر رہے تھے, اور ان کے نیتریتو میں ہی ایران نے لیبنان میں ہزب اللہ اور جو انیہ ملیشیا سموہ ہیں ان کا وستار کیا تھا. سلیمانی ایران سے باہر بھی کئی دیشوں میں پہچانے جاتے تھے, اور ان کی موت کے بعد ان کے سمرتھن میں اور امریکہ کے ورودھ میں کئی جگہ پردرشن ہوئے.
ہمارا دلوں کا رہنما, ہمارے دلوں کا دل دادا شہید ہوا, ہم اس اقدام کی پرزور مذمت کرتے ہیں.
یہ آوازیں آپ سن رہے تھے, یہ آئی ہیں بھارت پرشاست کشمیر سے. شری نگر سے بی بی سی سنواداتا ریاض مسرور ہمارے ساتھ جڑ چکے ہیں. ریاض, شری نگر میں بھی وہاں پہ بھی کچھ اس طرح کے پردرشن ہوئے سلیمانی کو لے کر؟
جی, گھاٹی کے شری نگر اور بڑگام کے کئی چھیتروں میں آج پردرشن ہوئے. زیادہ پردرشن تو شری نگر کے پرانے شری نگر شہر کے کئی چھیتروں میں ہوئے, جس میں نوشہرہ, حسن آباد, جڈی بل وغیرہ شامل ہیں. اسی طرح بڑگام میں بھی ہوئے, کیونکہ ان دونوں ضلعوں کے ان چھیتروں میں جو ہے شیعہ سمودائے کا پربھاؤ ہے. لیکن یہ پردرشن جو ہے اس میں سٹون پیلٹنگ بھی ہوئی, پتھر بازی بھی ہوئی, لیکن پولیس نے جو ہے سنیم برتا, کیونکہ ڈائریکٹ فائر نہیں ہوا
جی.
لیکن ٹیئر گیس شیلنگ سے جو بھیڑ کو جو ہے تتر بتر کیا گیا, لیکن اس میں کسی جانی نقصان کی کوئی خبر نہیں ہے.
جی بہت بہت شکریہ ریاض صاحب. امریکی حملے میں ایران کے سینیہ کمانڈر قاسم سلیمانی کی موت کی جو خبر آئی اس کے بعد کچے تیل کی قیمتوں میں 4% تک کا اچھال دیکھنے کو ملا. ویسے تو سبھی دیش دونوں دیشوں یعنی امریکہ اور ایران اور ان کے سہیوگیوں سے سنیم برتنے کی اپیل کر رہے ہیں, مگر آشنکا جتائی جا رہی ہے کہ کہیں وہ آنے والے دنوں میں ایک دوسرے کے ٹھکانوں پر حملہ نہ کر دیں. میں نے کچھ دیر پہلے بات کی مدھیہ پورو معاملوں کے جانکار آفتاب کمال پاشا سے اور پوچھا کہ یہ پورا گھٹنا کرم کس اور بڑھتا دکھ رہا ہے, اور اگر امریکہ اور ایران کے بیچ تناؤ اور بڑھا تو کیا بھارت بھی پربھاوت ہوگا؟
امریکہ اور ایران کی لڑائی جو ہے تیز ہوتی جا رہی ہے, لیکن جو باٹم لائن ہے وہ یہ ہے کہ امریکہ ڈائریکٹ ایران پہ حملہ کرنے سے گریز کر رہا ہے, کیونکہ پورے کھاڑی کے دیشوں میں جو عرب دیش ہیں, عراق سے لے کے عمان تک ہزاروں کے امریکی فوج ہے, سولجرز ہیں, میرینز ہیں, اور نیوی کے شپس ہیں اور اڈے ہیں, ہوائی اڈہ سب سے بڑا خطر میں ہے. تو ایران کے پاس ایسے میسائل ہیں, ایران کے پاس ایسے پیٹرول بوٹس, سپیڈ بوٹس ہیں جو کافی نقصان صرف امریکہ کو ہی نہیں لیکن کھاڑی کے دیشوں کے انفراسٹرکچر کو, جیسے ڈیسیلینیشن پلانٹس ہیں, پانی جو سمندر کا کنورٹ کرتے ہیں ان کو پینے کے لیے اور اپیوگ کے لیے, اور پورٹس ہیں, ہاربرس ہیں, کافی نقصان ہوتا ہے. خود امارات اور سعودی اور کویت ڈرے ہوئے ہیں کہ امریکہ اور ایران کے بیچ میں اگر کسی نہ کسی طرح سے چھوٹی بھی جنگ چھڑ گئی تو ان کا انفراسٹرکچر اور وہاں سے جو ہزاروں کی تعداد, لاکھوں کی تعداد میں جو مائیگرنٹس ہیں, تقریباً 80 لاکھ بھارتی ہیں, اگر وہ ایک بھی کھاڑی کے دیش سے نکل گئے پارٹلی تو وہاں کا انفراسٹرکچر ٹھپ ہو جائے گا وہاں.
اور بھارت پہ اس پورے گھٹنا کرم کا کیا اثر ہونے والا ہے؟
بھارت کے اکنامک اسپیکٹس پہ بھی کافی اثر پڑے گا, فورن ایکسچینج پہ پریشر پڑے گا. حالانکہ 450 بلین ڈالرز فورن ایکسچینج ہیں, لیکن اگر $1 کا اضافہ ہوتا ہے, انکریز ہوتا ہے پر بیرل, تو تقریباً 80 کروڑ کے قریب فورن ایکسچینج جاتا ہے. تو ہم جو 3 ملین بیرلز امپورٹ کرتے ہیں کھاڑی سے, تقریباً اسے 1.5 لاکھ کروڑ آسانی سے چلے جاتے ہیں یہ فورن ایکسچینج. فورن ایکسچینج کا کم ہونا ہی نہیں, انفلیشن کو بھی بڑھاوا ملے گا, ٹرانسپورٹیشن آف ویجیٹیبلس, فروٹس اور ریلویز, جو بھی پرائیویٹ ٹرانسپورٹ ہے, کار وغیرہ سب, ان پہ بھی کافی اثر ہوگا. اور جو انمپلائمنٹ اور اکنامک پرابلم جو بھارت فیس کر رہا ہے اس کو اور بڑھاوا ملے گا, اور لوگ سڑکوں کے اوپر اتر کے آئیں گے, جیسا اندرا گاندھی کے خلاف لوگ اور پولیس مین اور پبلک سیکٹر امپلائیز اور اسٹوڈینٹس وغیرہ سب آئے جب 73 کا فرسٹ آئل شاک ہوا, $1.5 تھا, $1.5 سے $8 ہو گیا, تو پورا پلاننگ پروسیس اور بجٹ اپ سیٹ ہو گیا انڈیا کا. اور اندرا گاندھی کے پاس خزانہ بھی فورن ایکسچینج کا بہت کم ہو گیا, جو کہ دوسری بار چندر شیکھر اور وی پی سنگھ کے گورنمنٹ کے دوران بھی ہوا. تو یہ تیسری بار اگر ایران پہ حملہ ہوتا ہے اور تیل کی بھاؤ اور بڑھ جاتے ہیں, تو یہ بھارت کے اوپر گمبھیر نتائج ہوں گے, جو کہ ہم تیزی سے ڈیولپ کرنا چاہتے ہیں $5 trillion کی اکانومی کی طرح.
آفتاب کمال پاشا بتا رہے تھے کہ امریکہ کے حملے میں ایرانی کمانڈر قاسم سلیمانی کی موت کے بعد پیدا ہوئے حالات کا بھارت پر کیا اثر پڑ سکتا ہے.
بی بی سی انڈیا بول.
بچوں کی موت پر بھی کیوں نہیں پسیجتی ہیں سرکاریں, کبھی گورکھپور, کبھی کوٹا, کبھی مظفرپور, تو کبھی پشچم بنگال. سرکار اشوک گہلوت کی ہو یا یوگی آدتیہ ناتھ کی, اسپتالوں کی دشا سدھارنے کی بجائے بچوں کی موت ہو جانے کے بعد بھی کیوں نہیں جاگتی سرکاریں. اس بار بی بی سی انڈیا بول میں یہی ہے چرچا کا وشے. کارکرم میں شامل ہونے کے لیے شنیوار شام 7:30 بجے مفت فون کریں 1811-7000 یا 1811-7001 پر.
بی بی سی انڈیا بول.
آدھونک ناٹیہ ساہتیہ کو نئی دشا دینے کا شریع اگر کسی کو دیا جا سکتا ہے تو وہ ہیں موہن راکیش. ان کو نئی کہانی آندولن کا بھی ایک سشکت ہستاکشر مانا جاتا ہے. موہن راکیش کی 48ویں پنیہ تیتھی پر انہیں یاد کر رہے ہیں ریحان فضل ویویچنا میں.
میں سمجھتا ہوں لیکھک کی بھومیکا سماج میں نہیں, مطلب آج کے سماج میں نہیں, کل کے سماج میں ہوتی ہے, کیونکہ لیکھک سماج کا انوگامی نہیں ہے. وہ سماج میں جو کچھ گھٹت ہوتا ہے اس سب کا ہی لیکھا جوکھا پرستت نہیں کرتا. سماج کو لے کر, اس کی پرستھتیوں کو لے کر اسے جو اسنتوش ہوتا ہے اس کو ویکت کرتا ہے, اور بہت بار اس طرح سے وہ آنے والے کل کا اگرگامی ہوتا ہے.
یہ ہے آواز اندھیرے بند کمرے, آدھے ادھورے اور آشاڑ کا ایک دن جیسی کالجئی رچناؤں کے لیکھک موہن راکیش کی, جنہیں کملیشور اور راجیندر یادو کے ساتھ نئی کہانی کا ترکون کہا جاتا تھا. ان کے سب سے قریبی دوست کملیشور نے ان کے بارے میں لکھا تھا, میرے دوست راکیش نے ایک اویوستھت زندگی جی تھی, لیکن اس اویوستھت زندگی کے اندر بھی ایک غضب کا انوشاسن چھپا تھا, ایک رچناتمک آتما کے دماغ کا انوشاسن. یہ ضرور ہے کہ سوبھاؤ سے موہن راکیش بہت پھکر تھے. جب وہ اپنی پہلی شادی کے لیے الہ آباد پہنچے تھے تو ان کے ساتھ کوئی بارات نہیں تھی. لگ بھگ یہی انہوں نے دوسری شادی کے وقت بھی کیا, نہ کسی کو خبر کی اور نہ ہی کسی کو بلایا, دونوں ہی شادیاں نہیں چلیں. پھر ان کی ملاقات انیتا اولک سے ہوئی. دلچسپ بات یہ تھی کہ انیتا کی ماں چندرا موہن راکیش کی مرید تھی. انیتا بتاتی ہیں,
میری ماں کو بہت پسند تھے راکیش جی, وہ ان کو خط لکھا کرتی تھیں, لیکن ایک اوم پرکاش جی تھے جنہوں نے راکیش جی کو کہا تھا کہ نہیں, یہ چندرا جی نہیں, یہ چندرا جی ان کی ماں لکھ رہی ہیں ان کی بیٹی کے نام سے. ساریکا سے جب انہوں نے تیاگ پتر دیا تو میری ماں نے کہا آپ کا دوسرا ڈائیورس ہو گیا ہے, آپ بہت انسیکیور فیل کر رہے ہیں, آپ ہمارے پاس آئیے اور رہیے. تب ہم گوالیئر میں رہتے تھے, وہ گوالیئر میں آئے. میں ان سے اس سے پہلے بھی مل چکی تھی, یہ تیسری بار ملی تھی. پہلی بار ملی تھی جب ان کے دوسری شادی ہوئی تھی, اس کے بعد میں ان کو وینگرز میں ملی دو بار, تیسری بار ملی گوالیئر میں. تب تک میں بڑی ہو گئی تھی, میں 5 سال کی تھی جب میں نے راکیش جی کا نام سنا تھا. مجھے یہ نہیں پتا تھا کہ یہ آدمی ایک دن میرے سامنے کھڑا ہوگا اور مجھ سے کہے گا کہ میرے ساتھ بھاگ چلو. میں بھاگ گئی.
اس زمانے میں اولک پریوار گوالیئر میں رہا کرتا تھا. موہن راکیش ممبئی سے دلی جاتے ہوئے بیچ میں گوالیئر میں رکے. شام کو سب لوگ دل ایک مندر فلم دیکھنے گئے. موہن راکیش اور انیتا اگل بگل بیٹھے فلم دیکھ رہے تھے, تبھی ان کا رومال زمین پر جا گرا تھا.
वो रुमाल नीचे गिर गया था फिल्म हॉल में, तो वो रुमाल उठाने के लिए मेरे हाथ उनके पैरों के साथ लग गए। हम बोले तो कुछ भी नहीं, ये भी नहीं पता था कि इसका अंजाम क्या होगा। जानते वो भी थे मन में और मैं भी, लेकिन हम दोनों कभी एक दूसरे को कुछ नहीं बोले।
हम तेरे प्यार में सारा आलम खो बैठे हैं, खो बैठे। तुम कहते हो कि ऐसे प्यार को भूल जाओ, भूल जाओ। हम तेरे प्यार में सारा आलम खो बैठे।
जब अनीता ने मोहन राकेश से शादी करने की मंशा अपनी माँ से बताई तो उन्होंने उन्हें बुरी तरह से पीटा।
मेरी माँ ने तो मुझे दौरी से पीटा, कहने लगी वो तेरे से प्यार करते हैं, अरे वो तेरे के ऊपर तो थूकता भी नहीं है। फिर जब उन्होंने मम्मी से बात करी तो राकेश जी ने उस दिन साफ साफ बात कर दी कि देखिए मैं अनीता से प्यार करता हूँ। मम्मी ने मेरे ऊपर पैरा रखना शुरू कर दिया, मुझे बाहर आना जाना मना हो गया।
इस बीच अनीता का परिवार भी दिल्ली आ गया। अनीता ने चावड़ी बाजार के एक प्राइवेट कॉलेज में बीए में दाखिला लिया। राकेश रोज सुबह 6:45 पर टैक्सी से अनीता से मिलने उनके कॉलेज पहुंचते। राकेश उनसे शादी कर उन्हें बंबई ले जाना चाहते थे। तब शायद अनीता के बालिग होने में कुछ दिनों की देर थी। सवाल था कि कानून और परिवार की साजिशों से कैसे बचा जाए। राकेश के सबसे करीबी दोस्त कमलेश्वर अपनी आत्मकथा आधारशिलाएं में लिखते हैं।
राकेश चाहता तो सब कुछ था, पर वो घबराता बहुत था। आखिर ओम प्रकाश ने एक तरकीब निकाली, अनीता राकेश के साथ खुलेआम सफर कर सके इसके लिए उसने अखबारों में एक विज्ञापन दिया। एक प्रख्यात लेखक के लिए ज़रूरत है एक ऐसी महिला सेक्रेटरी की जो युवती हो, हिंदी और अंग्रेज़ी की अच्छी ज्ञाता हो, जो डिक्टेशन ले सके और भारत से बाहर लेखक के साथ सफ़र कर सके। पोस्ट बॉक्स नंबर इतने पर आवेदन आमंत्रित हैं। इस विज्ञापन को राकेश ने पर्स में रख लिया। अब सारी तैयारियां पूरी थीं। 8-10 दिन बाद अनीता को राकेश के साथ दिल्ली छोड़ देना था।
अनीता के मन में कहीं ये बात थी कि राकेश 2 शादियां कर चुके थे, उनके साथ उनकी निभ भी पाएगी या नहीं। मोहन राकेश ने अनीता का मन मजबूत करने की जिम्मेदारी मशहूर उपन्यासकार मन्नू भंडारी पर सौंपी। मन्नू भंडारी ने बीबीसी को बताया।
अब मैं जब वहाँ गई तो दंग, वो तो बहुत ही बच्ची सी, वो बहुत छोटी लड़की थी वो तो। अनीता तो मुझे पकड़ के एकदम, बताइए मनोज जी, 2-2 पत्नियाँ छोड़ी, क्या कारण था, क्यों छोड़ी? मैंने कहा दो ही कारण नहीं था, कभी भी तुमने राकेश जी के मुंह से पहली पत्नी की कभी कोई बुराई सुनी? दूसरी कद से तो साथ ही बहुत कम रहा, तो वो कभी किसी की बुराई नहीं करते थे, सिर्फ इन लोगों के व्यक्तित्व बहुत अलग थे जो साथ नहीं निभा। और भाई यही कारण था, व्यक्तित्व अलग थे, वो था वो लड़के तो बच्चों की तरह से एकदम, और तो कोई कारण नहीं था, कोई बड़ा कारण तो नहीं था। मैंने कहा बिल्कुल नहीं, तो मैं कर लूँ शादी तो कोई वो तो नहीं होगा। मैंने कहा देखो शादी का मामला ऐसा होता है, ये तो अपनी अपनी इच्छा की बात होती है, तुम कर लो बहुत अच्छा है, नहीं करो तो जो भी करो तुम तुम्हारी इच्छा पे निर्भर करेगा।
जिस दिन इन दोनों को मुंबई जाना था उस दिन बारिश हो रही थी। माँ ने उन्हें घर से बाहर निकलने से मना किया, लेकिन अनीता अपनी किताबें और सारे सर्टिफिकेट्स लेकर एयरपोर्ट जाने के लिए निकली।
राकेश जी ने कहा था एक दिन तुम आ जाना संडे को सुबह ट्यूटोरियल्स का कह के, एक वही कपड़े लाना जो तुमने पहने होंगे और एक अपने कुछ सर्टिफिकेट्स और कुछ नहीं। वो दिन था, माँ ने कहा बारिश होने वाली है मत जाओ आज। मैंने कहा माँ आज ही तो जाना चाहिए, क्योंकि मैं जानती थी कि मैं भीगना चाहती थी जैसे मल्लिका भीग गई थी, वो भी आषाढ़ का एक दिन था। मैं उन्हीं कपड़ों में सर्टिफिकेट्स लेके चली गई, फिर लौट के नहीं आई।
आगे की कहानी कमलेश्वर की जुबानी।
तय ये हुआ कि अनीता को हौज काजी से मैं लाऊंगा, राकेश मुझे गोल ढक खाने पर इंतजार करता मिलेगा। अनीता पूड़ी वाली दुकान में अपनी किताबें पकड़े इंतजार कर रही थीं, सलवार कमीज और चप्पलें पहने जैसे वो कॉलेज जा रही हों। गोल डाक खाने पर दूसरी टैक्सी में बैठा राकेश हमारा इंतजार कर रहा था। उसके पर्स में वो विज्ञापन वाला कागज मौजूद था और जेब में एयर टिकट। अनीता शांत थी जबकि राकेश पसीना पसीना था और बार बार सिगरेट सुलगा रहा था। जब हम एयरपोर्ट पहुंचे तो राकेश ने कहा, अभी फ्लाइट में समय है, रेस्तरा में बैठना ठीक रहेगा। मुझे तब और भी मज़ा आया जब अनीता भी हंसी, जब हमने देखा कि राकेश हम दोनों से अलग होकर आगे आगे चल दिए, जैसे हमें पहचानते ही ना हो। मुझे भी हंसी आई जब अनीता ने कहा, यही आपका जिगरी दोस्त है जिसका जिगर इतना कमजोर है।
इस तरह अनीता का वैवाहिक जीवन शुरू हुआ। उनकी उम्र 21 साल की भी नहीं थी। बंबई उतरते ही मोहन राकेश अनीता को सन एंड सैंड होटल ले गए।
मैं पहली बार हवाई जहाज में बैठी थी, उल्टियों पे उल्टियों उल्टियों पे उल्टी, मेरे सारे कपड़े गंदे हो गए। जब हम होटल में गए तो मुझे इतना अजीब लग रहा था कि ये लोग कहेंगे ये पता नहीं कौन आई है इसके साथ। जब पहली बार मैंने इनके साथ अकेले कमरे में मैं गई थी तो उन्होंने चिटकने लगा दी, मुझे बड़ा डर लगा अब क्या होगा। उन्होंने कहा कुछ भी नहीं होगा। मैंने कहा देखो मुझे घर छोड़ो, मुझे बहुत डर लग रहा है। मुझसे कहने लगे तुम्हारा दिल करता है यहाँ से जाने का, सच बोलो। मैंने कहा नहीं, बम्बई तो वो मुझे लेके गए लेकिन वहाँ हमें कोई इंडिपेंडेंस नहीं थी। हम ना अकेले मिल सकते थे, ना बात कर सकते थे, ना ही कोई हमारा रिश्ता बन सका। मुझे बात तक नहीं करते, मुझे छुआ तक नहीं। मुझे बहुत दुख हुआ, शायद मैंने बहुत गलत फैसला लिया है। हमारा सेक्सुअल रिलेशन बहुत देर के बाद हुआ, क्योंकि वो आदमी जो है वो अपने दोस्तों से घेरा रहता था।
किसी भी कमसिन लड़की के लिए मोहन राकेश जैसे जटिल शख्स के साथ सामंजस्य बैठाना आसान काम नहीं था। मोहन ने भी उनसे साफ साफ कहा था कि उनकी प्राथमिकताओं में वो तीसरे नंबर पर ही आती हैं।
मेरा असली नाम तिन्नी है। बोलने लगे देखो तिन, मैं आज तुम्हें साफ साफ बताना चाहता हूँ, पहले नंबर पे तो मेरा लेखन है, दूसरे नंबर पे मेरे दोस्त हैं, तीसरे नंबर पे तुम हो। और वैसे भी देखिए ये तीन का जो हिस्सा है ना, ये मैं सारी उम्र पीछा करता रहा। 3 अगस्त के मैं, 3 दिसंबर को वो गुजरे, 3 बच्चे उनके थे, 3 बच्चे मेरे। मैंने कहा ठीक है मैं तीसरे नंबर पे ही ठीक हूँ।
अनीता इस समय 75 साल की है और दिल्ली में रहती है। आजकल वो अपनी किताब अंतिम सत्रें लिख रही हैं। मोहन राकेश के साथ बिताए गए एक एक क्षण को वो बहुत शिद्दत से याद करती हैं।
देखिए उनको सिगरेट पीने की बहुत बड़ी आदत थी, सिगरेट पीने की आदत उन्होंने मुझे भी डाली। रेखा, चमन, मदन, हम लोग सब छत पे बैठ के शराब और सिगरेट पिया करते थे। वो समझते थे कि वो सबसे ज़्यादा जानते हैं। किसी की बदजुबानी या किसी की बात वो नहीं सुनते थे। रेजिग्नेशन अपनी जेब में रख के घूमते थे कि किसी ने कोई बात की तो रिजाइन करके रख दूंगा। वो तो ये पन्ना लाल और इन लोगों को, इनकी फ्लूट वगैरह ये सब सुनते थे। पुराने LPs थे उनके पास, म्यूज़िक का तो उनको बहुत शौक था। खयाम जैसे और ये सारे हमारे दोस्त थे। बम्बई जाते थे तो महफिलें होती थी, ये लोग घर में बैठ के गज़लें सुनते थे, रेशमा को सुना करते थे, वाह वाह किया करते थे।
अनीता के साथ रहते हुए मोहन राकेश को 6 साल हुए थे, तब उन्होंने उनसे कहा था, अब तू मेरा घर छोड़कर जाएगी या नहीं? 2 साल से ज्यादा मैं किसी औरत के साथ नहीं रहा। पहले मैंने सोचा था कि 2-3 साल बाद तुम चली जाओगी, पर अब 6-7 साल हो रहे हैं और तुम्हारे जाने के कोई आसार नजर नहीं आ रहे। यार तूने मेरा रिकॉर्ड खराब कर दिया। अनीता ने उन्हें कभी नहीं छोड़ा, लेकिन 3 साल बाद राकेश उन्हें छोड़कर चले गए हमेशा के लिए। सिर्फ 46 साल की उम्र में सिर्फ 9 साल का साथ रहा इन दोनों का। रेहान फजल, BBC दिल्ली।
श्रोताओं आप सुन रहे थे विवेचना। आज दिन भर कार्यक्रम में इतना ही। स्टूडियो संभाला हमारे सहयोगी राजेश चौहान ने। कल शाम 7:30 बजे BBC इंडिया बोल के साथ फिर हाजिर होंगे। तब तक देश दुनिया की ताज़ा खबरों और विश्लेषणों के लिए आप जुड़े रहिए bbchindi.com के साथ। आदर्श राठौर को सभी सहयोगियों के साथ इजाज़त दें। नमस्कार, शुभरात्रि।